بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أذلة على أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم، ذلك فضل الله والله واسع عليم۔ إنما وليكم الله ويؤتون الزكاة وهم راكعون، ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا وہ جان لے کہ اسے ایشور کو کوئی ہانی نہیں ہوگی، کیونکہ بھوشیہ میں ایشور ایسے لوگوں کو لائے گا جنہیں وہ پسند کرتا ہوگا، اور وہ بھی ایشور کو پسند کرتے ہوں گے۔ وہ ایمان والوں کے سمکش نرم اور کافروں کے سمکش کڑے ہوں گے۔ وہ ایشور کے مارگ میں جہاد اور سنگھرش کریں گے تتھا کسی دھکار کرنے والے کی دھکار سے نہیں ڈریں گے۔ یہ ایشور کی کرپا ہے جسے وہ جس کو چاہتا ہے پردان کرتا ہے، اور ایشور اتیانت ویاپک گیان والا اور جانکار ہے۔ ہے ایمان والو، تمہارا ابھیبھاوک تتھا سوامی کیول ایشور، اس کا پیغمبر، اور وہ ایمان والے ہیں جو نماز قائم کرتے ہیں اور رکو کی استھتی میں زکات دیتے ہیں، اور جو کوئی ایشور، اس کے پیغمبر تتھا ایسے ایمان والوں کی ابھیبھاوکتا اور سوامتو کو سویکار کرے تو جان لو کہ نسندیہ ایشور کا گٹھی پربھتو پراپت کرنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹوے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ آج گروار ہے، مہر کی 21، ربیع الاول کی 16 اور اکتوبر کی 13 تاریخ۔ اس سبھا میں پرسارت ہونے والے کاریکرم اس پرکار ہیں۔ سب سے پہلے آپ سنیں گے وشو سماچار، اس کے بعد راجنیتک چرچا، اس کے بعد ہم آپ کو ایک وشیش کاریکرم سنوائیں گے، اور انت میں پرستت کیا جائے گا آج کی بات۔ تازہ اور وسیع خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے، پتہ ہے parstoday.com/hi۔ اب آپ سید میسم سے وشو سماچار سنیے۔ سب سے پہلے مکھیہ سماچاروں کا سارانش۔ ایران اور قطر کے راشٹر ادھیکشوں نے دونوں دیشوں کے بیچ سہیوگ وستار پر بل دیا ہے۔ آئی ایم ایف نے اگلے سال بھارت کی آرتھک وکاس در گھٹا کر 6.8% کر دی ہے۔ بھارت پرشاست کشمیر میں دکانوں پر شراب کی بکری کی انومتی سے ہنگامہ کھڑا ہو گیا ہے۔ اب مہیلائیں اکیلے ہی تیرتھ یاترا پر سعودی عرب کی یاترا کر سکیں گی۔ اور اب آپ وستار سے وشو سماچار سنیے۔ ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے آسانا میں سیگا شکھر سمیلن کے اتر قطر کے امیر شیخ تمیم بن حمد آل ثانی سے ملاقات کی، اور آرتھک اور ویاپارک کھیتروں سمیت سمست کھیتروں میں دوپکشیہ سمبندوں کو ادھک مضبوط بنانے پر بل دیا۔ گروار کو قزاقستان کی راجدھانی آستانہ میں ایشیا میں بات چیت اور وشواس نرماڑ اپائے شکھر سمیلن شروع ہوا، جس میں سدسیہ دیشوں کے راشٹریہ ادھیکش بھاگ لے رہے ہیں۔ گروار کو اس سمیلن کے اتر ایرانی راشٹرپتی نے قطری امیر سے ملاقات کی، اور دونوں دیشوں کے بیچ ویاپک 35% کی وردھی کا ویاپار میں 35% کی وردھی کا سواگت کیا گیا۔ اس ملاقات میں راشٹرپتی رئیسی نے کہا کہ دونوں دیشوں کے بیچ وبھن کھیتروں میں سہیوگ کے وستار کے لیے اپار سمبھاونائیں موجود ہیں جن سے لابھ اٹھایا جانا چاہیے۔ قطر کے امیر شیخ تمیم کا کہنا تھا کہ دونوں دیشوں کے بیچ ویاپار کو سلبھ بنانے کے لیے تہران استھت قطر کے دوتاواس میں ویاپارک کانسولر کی تعیناتی کر دی گئی ہے، اور ہم فٹ بال وشو کپ 2022 میں تہران کے سہیوگ کے لیے ایرانی ادھیکاریوں کا شکریہ ادا کرتے ہیں۔ انتراشٹریہ مدرا کوش یعنی آئی ایم ایف کے مطابق پہلے سے ہی مندی کا شکار بھارتی ارتھ ویوستھا کی در اگلے سال اور ادھک کم ہو جائے گی۔ آئی ایم ایف نے بھارت کی آرتھک وکاس در کے انومان کو اگلے سال کے لیے گھٹا کر 6.8% कर दिया है। रिपोर्ट के मुताबिक सरकारों की गलत नीतियां, रूस यूक्रेन जंग, दुनिया भर के बिगड़ते आर्थिक हालात, पिछले एक दशक में महंगाई दर का सबसे अधिक होना और महामारी इन हालात के लिए जिम्मेदार हैं। हालांकि IRIB के अनुमान की तुलना में IMF की अनुमान दर ज्यादा है। रिजर्व बैंक का अनुमान है कि वर्ष 2022-23 में भारत की विकास दर 6.1% रहेगी। दुनिया में तेल उत्पादक देशों के संगठन ओपेक प्लस के तेल उत्पादन कम करने के फैसले से आने वाले दिनों में महंगाई और बढ़ सकती है। भारत बहुत हद तक बाहर से आने वाले तेल पर निर्भर है, इससे रुपए की कीमत में अधिक गिरावट हो सकती है। IMF की रिपोर्ट के आने के बाद वित्त मंत्री निर्मला सीतारमण ने कहा है कि विकास मोदी सरकार की सर्वोच्च प्राथमिकताओं में से एक होगा और भारतीय अर्थव्यवस्था की COVID-19 महामारी से बाहर आने की गति को बनाए रखने पर ध्यान दिया जाएगा। संयुक्त राष्ट्र संघ की महासभा में रूस के खिलाफ एक निंदा प्रस्ताव पर होने वाली वोटिंग में भारत ने हिस्सा नहीं लिया है। भारत ने खुद को इस वोटिंग से दूर रखा, जबकि यूक्रेन में संघर्ष के बढ़ने पर गहरी चिंता व्यक्त की। भारत के प्रतिनिधि ने प्रधानमंत्री नरेंद्र मोदी के उस वक्तव्य को दोहराया जिसमें उन्होंने बातचीत के जरिए इस लड़ाई को खत्म करने की अपील की थी। संयुक्त राष्ट्र संघ की महासभा में जो निंदा प्रस्ताव पेश किया गया उसमें रूस द्वारा यूक्रेन में डोनेस्क, खेरसान, लुहांस्क और ज़ापोरिज़्या को अपने देश में विलय को अवैध करार दिया गया। 193 सदस्य महासभा में 143 देशों ने इसके समर्थन में वोट किया। 5 देशों ने इस प्रस्ताव के विरुद्ध मतदान किया, जबकि 35 देश तटस्थ रहे। उधर पाकिस्तान ने संयुक्त राष्ट्र संघ की महासभा में रूस पर बहस के दौरान कश्मीर का मुद्दा उठाया। रूस यूक्रेन युद्ध के संबंध में UNGA में वोटिंग पर चर्चा हो रही थी। इस दौरान अपने स्पष्टीकरण में पाकिस्तानी राजनयिक मुनीर अकरम ने कश्मीर की स्थिति से रूस यूक्रेन युद्ध की तुलना की। भारत नियंत्रित कश्मीर में डिपार्टमेंटल स्टोर में शराब की बिक्री की इजाजत मिलने से हंगामा मच गया है। जम्मू कश्मीर प्रशासन ने शहरी क्षेत्रों में बियर और रेडी टू ड्रिंक पेय बेचने के लिए विभिन्न डिपार्टमेंटल स्टोर को अधिकृत करने के प्रस्ताव को मंजूरी दे दी। श्रीनगर में उपराज्यपाल मनोज सिन्हा की अध्यक्षता में हुई प्रशासनिक परिषद की बैठक में ये फैसला लिया गया। बैठक में उपराज्यपाल के सलाहकार राजीव राय भटनागर और जम्मू कश्मीर के मुख्य सचिव अरुण कुमार मेहता ने भाग लिया। एक आधिकारिक प्रवक्ता ने कहा कि परिषद ने जम्मू कश्मीर शराब लाइसेंस और बिक्री नियम 1984 और आबकारी नीति 2023-24 में उदार प्रावधानों को शामिल करने के लिए केंद्र शासित प्रदेश के शहरी क्षेत्रों के डिपार्टमेंटल स्टोर्स में बियर और रेडी टू ड्रिंक पेय की खुदरा बिक्री के लिए JKEL-2A लाइसेंस प्रदान करने को मंजूरी दी है। इस फैसले को लेकर जम्मू में कांग्रेस नेताओं ने भाजपा द्वारा नियंत्रित प्रशासन की कड़ी आलोचना की और इसे भाजपा द्वारा ऐतिहासिक तीर्थस्थल जम्मू को दिया गया सबसे खराब उपहार बताया। हज और उमरे के लिए सऊदी अरब के 2 पवित्र शहरों मक्का और मदीना की यात्रा पर जाने वाली मुस्लिम महिलाएं अब अकेले भी यात्रा कर सकेंगी। सऊदी अरब तीर्थ यात्रा पर जाने वाली महिलाओं को अब अपने परिवार के किसी पुरुष को अपने साथ ले जाने की जरूरत नहीं होगी। सऊदी अरब के हज और उमरा मंत्री तौफीक अल अराबिया ने मिस्र की राजधानी काहिरा में सऊदी दूतावास में आयोजित प्रेस कॉन्फ्रेंस में इस फैसले की घोषणा की। उन्होंने कहा कि हज और उमरे पर जाने वाली महिलाओं को अब बिना महरम के ही सऊदी अरब यात्रा करने की इजाजत होगी। इसके साथ ही उस बहस पर विराम लग गया है कि महिलाएं हज और उम्रे पर अकेले जा सकती हैं या नहीं। पिछले साल भी महरम के बिना तीर्थ यात्रा की अनुमति दी गई थी, लेकिन तब महिला किसी और महिला के साथ जा सकती थी, लेकिन इस साल के नए आदेश में महिलाएं अकेले भी तीर्थ यात्रा पर जा सकती हैं। अमरीकी राष्ट्रपति जो बाइडन ने सऊदी अरब को धमकी दी है कि ओपेक प्लस द्वारा तेल के उत्पादन को कम करने के फैसले के परिणाम भुगतने होंगे। सऊदी अरब दुनिया का सबसे बड़ा तेल उत्पादक देश है, जो रोजाना 1 करोड़ बैरल तेल का उत्पादन करता है। ओपेक प्लस ने 5 अक्टूबर को इस बात की घोषणा की थी कि तेल के उत्पादन में प्रतिदिन 20 लाख बैरल की कमी की जाएगी। हालांकि अमेरिका और यूरोपीय देश सऊदी अरब और दूसरे तेल उत्पादक देशों पर तेल के उत्पादन में कमी नहीं करने का दबाव बना रहे थे, ताकि रूस यूक्रेन युद्ध के दौरान रूस की तेल की आमदनी में वृद्धि न हो सके। लेकिन सऊदी अरब समेत ओपेक प्लस के देशों ने अमेरिका की मांग को ठुकरा दिया और तेल उत्पादन में कटौती का फैसला किया। ओपेक प्लस तेल निर्यात करने वाले 23 देशों का समूह है। ये समूह मिलकर ये तय करता है कि कितना तेल उत्पादन किया जाए और दुनिया के बाजार में कितना तेल बेचा जाए। ओपेक का गठन 1960 में हुआ था। 2016 में जब तेल की कीमतें काफी गिर गईं, तो ओपेक ने तेल उत्पादन करने वाले 10 और देशों को इस समूह में शामिल किया, जिसे ओपेक प्लस कहा जाता है। रूस भी ओपेक प्लस का हिस्सा है। रूस भी रोजाना करीब 1 करोड़ बैरल तेल का उत्पादन करता है। तेल उत्पादक देशों के इसी फैसले के बाद अमरीकी राष्ट्रपति बाइडन ने CNN के साथ बातचीत में सऊदी अरब को धमकी दी और कहा कि इसके उसे परिणाम भुगतने होंगे। सऊदी अरब ने चीन से खरीदे गए ड्रोन विमानों का अनावरण किया है। सऊदी अरब की वायुसेना ने पहली बार चीन से खरीदे गए विंग लॉन्ग 2 ड्रोन विमानों का अनावरण किया है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार सऊदी अरब की वायुसेना ने पहली बार चीन से खरीदे गए विंग लॉन्ग 2 ड्रोन विमानों का दक्षिणी सऊदी अरब के शहर खमीस मशीद के किंग खालिद एयरबेस पर अनावरण किया। अरब डिफेंस वेबसाइट के अनुसार मीडिया सूत्रों ने अक्टूबर 2017 में खबर दी थी कि सऊदी सेना को चीन से पहला विंग लॉन्ग 2 ड्रोन प्राप्त हो गया है। अरब मीडिया लिखता है कि चीन के बाद सऊदी वायुसेना इन ड्रोन्स का पहला प्रयोग करता है। सऊदी सूत्रों ने इससे पहले सूचना दी थी कि रियाज ने चीन से 300 विंग लॉन्ग 2 ड्रोन खरीदे हैं, जो ड्रोन्स के क्षेत्र में चीनी मिलिट्री इंडस्ट्रीज की सबसे बड़ी बिक्री है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
दोस्तों, पेश है राजनीतिक चर्चा का दैनिक कार्यक्रम कायम रिजवी का सलाम स्वीकार कीजिए। हिजबुल्लाह के महासचिव के भाषण और बाइडेन के विफल सऊदी अरब के दौरे पर नई प्रतिक्रियाओं को कार्यक्रम में हम शामिल करेंगे। یہ بات اب بہت ہی زیادہ اسپشٹ ہو چکی ہے کہ ویسٹ بینک کے فلسطینیوں نے بھی زائونی شاسن کے ورودھ پرتیرودھ کے مارگ کو ہی چنا ہے۔ اس بارے میں ایک سمیکشا لے کر حاضر ہیں اختر عباس۔
لبنان کے اسلامی پرتیرودھ آندولن حزب اللہ کے مہاسچیو سید حسن نصر اللہ نے بدھوار کی رات اپنے بھاشن میں فلسطین کے ادھگرہت کھیتروں میں اسرائیل کے ورودھ پرتیرودھک کاروائیوں کا الیکھ کرتے ہوئے کہا کہ آپریشن زائونیوں کے لیے ایک جھٹکا تھا۔ پچھلے ایک مہینے میں ویسٹ بینک میں زائونی شاسن کے خلاف پرتیرودھک کاروائیوں میں اضافہ ہوا ہے اور اس کی ایک نئی لہر شروع ہوئی ہے۔ قطر کے الجزیرہ نیٹورک نے رپورٹ میں بتایا ہے کہ ویسٹ بینک میں پچھلے ستمبر کے مہینے میں انیک طرح کی 833 پرتیرودھک کاروائیاں دیکھی گئی ہیں۔ اس سپتاہ کی شروعات سے بیت المقدس اور نابلس میں اسرائیلی سینکوں اور پرتیرودھ کے جیالوں کے بیچ گولی باری میں 2 زائونی سینک مارے گئے اور 3 انیہ گھائل ہوئے۔ ویسٹ بینک کے گھٹنا کرم کئی پہلوؤں سے مہتوپورن ہے۔ پہلا پہلو یہ ہے کہ یہ درشاتا ہے کہ ویسٹ بینک کے لوگوں نے بیت المقدس پر اتی گرہن کرنے والے شاسن کے خلاف خود کو سشستر کیا ہے اور اس شاسن کا سامنا کرنے کے لیے پرتیرودھ کو چنا ہے۔ اس سمبندھ میں حزب اللہ کے مہاسچیو سید حسن نصر اللہ نے کہا کہ آج ویسٹ بینک میں ہم لوگوں کو ورودھ کرتے ہوئے اور ان کے انتفاضہ کو دیکھ رہے ہیں، کیونکہ ہر دن ہم ایک نیا آپریشن دیکھ رہے ہیں۔ دوسرا آیام یہ ہے کہ ویسٹ بینک میں آپریشن نے دکھا دیا کہ اس کھیتر میں اسرائیل کی غلط دھارنا تھی، کیونکہ اسے لگا کہ اسے ویسٹ بینک سے کوئی خطرہ نہیں ہوگا، لیکن اس آپریشن نے دکھا دیا کہ ویسٹ بینک کے لوگ ہیں جو زائونی شاسن کے خلاف لڑنے کے بارے میں بھی گمبھیر ہیں اور وہ سنگھرش اور پرتیرودھ کو سانٹ گانٹ پر پراتھمکتا دیتے ہیں۔ اس سمبندھ میں لبنان کے حزب اللہ کے مہا سچیو نے کہا کہ اسرائیلی دشمن نے یہ سوچا تھا کہ اس نے ویسٹ بینک میں پرتیرودھ کی جڑوں کو سکھا دیا ہے، لیکن آج ہم ویسٹ بینک میں گولیوں اور وسفوٹک پدارتھوں کے ساتھ لوگوں کے انتفاضہ کو دیکھ رہے ہیں۔ آج ویسٹ بینک میں جو ہم دیکھ رہے ہیں یہ وہ ساہس اور نوینتا کا ویسٹ بینک ہے۔ تیسرا آیام یہ ہے کہ ویسٹ بینک میں فتح آندولن کے کچھ سدسیوں کے ساتھ فلسطین کے جہادی اسلامی آندولن اور حماس کے بیچ سہیوگ کا گٹھن ہو گیا ہے۔ قطر کے الجزیرہ چینل نے لکھا ہے کہ ویسٹ بینک میں موجودہ پرتیرودھ میں الیکھنیہ بات جہادی اسلامی اور حماس سے جڑے سنگھرش کرتاؤں کا فتح آندولن سے جڑے شہدا الاقصا بریگیڈ کے سنگھرش کرتاؤں کے ساتھ گٹھ بندھن ہے، اور اس سہیوگ سے کئی نئے سشستر گٹوں کا گٹھن ہوا ہے۔ حماس کے راجنیتک کاریالے کے اپ پرمکھ صالح العاروری نے بل دیا ہے کہ نئے انتفاضہ کی خوشخبری ویسٹ بینک میں دیکھی گئی ہے، اور اس کا ایک سنکیت کھیتر میں سنگھرش کی ایکتا ہے اور اس کا ادیش اتی گرہنکاریوں کے خلاف پرتیرودھ ہے۔ چوتھا آیام یہ ہے کہ فلسطینیوں کی ایک نئی پیڑھی نئے پرتیرودھک ابھیانوں میں بڑھ چڑھ کر حصہ لے رہی ہے۔ اس سے پتہ چلتا ہے کہ پرتیرودھ میں وشواس فلسطینی نوجوانوں کے بیچ بڑھتا جا رہا ہے، اور زائونی شاسن دوارا پرتیرودھ کے کمانڈروں کی ہتیا کی نیتی پرتیرودھ پر نکاراتمک پربھاؤ نہیں ڈال سکی ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
امریکی راشٹرپتی نے کہا ہے کہ میں سعودی عرب میں یہ آشواسن دینے گیا تھا کہ وائٹ ہاؤس مدھیہ پورو سے دور ہونے کا کوئی ارادہ نہیں رکھتا۔ علی رجبی کی رپورٹ کو سور دے رہے ہیں ساتھی احمد عباس۔
سعودی عرب کا بے نتیجہ دورہ کرنے کے مسئلے پر امریکہ کے راشٹرپتی جو بائیڈن کی ان دنوں امریکہ کے راجنیتک اور پرچارک حلقوں میں بڑی بے عزتی ہو رہی ہے۔ حالت یہ ہو گئی کہ جب اوپیک پلس نے تیل پروڈکشن کی ماترا 2 ملین بیرل کم کرنے کا فیصلہ کیا تو بائیڈن کو اپنی یاترا کا بچاؤ کرنا پڑا۔ جو بائیڈن نے کہا کہ میں صاف کر دینا چاہتا ہوں کہ تیل کے لیے میں سعودی عرب نہیں گیا تھا، میں یہ آشواسن دینے گیا تھا کہ ہم مڈل ایسٹ سے دور ہونے کا ارادہ نہیں رکھتے۔ تیل کے اتپادن میں کمی کرنے کے فیصلے کا سیدھا اثر امریکہ کے بھیتر ایندھن کی قیمتوں پر نظر آئے گا، وہ بھی اس حالت میں کہ کانگریس کے مڈ ٹرم الیکشن کو 1 مہینے سے بھی کم کا سمے بچا ہے۔ اس چناؤ میں ڈیموکریٹک پارٹی کی عزت خطرے میں پڑتی دکھائی دے رہی ہے۔ انہوں نے روس کے فائدے میں جو قدم اٹھایا اس کا خمیازہ بھگتنے کے لیے تیار رہیں۔ ڈیموکریٹ سینیٹر کرس مرفی یہ جتانے کی کوشش کر رہے ہیں کہ امریکہ نے سعودی عرب کے لیے کتنے بڑے کام کیے اور اس پر واشنگٹن کا کتنا احسان ہے۔ وہ کہتے ہیں کہ اب سعودی عرب سے ہمارا الائنس ٹوٹ چکا ہے، وہ اب ہمارے ہتوں کا خیال نہیں رکھتے۔ سعودی عرب سے تناؤ بڑھ گیا تو 7 سال کی بھیشڑ جنگ کے بعد امریکہ کو یمن کی یاد آنے لگی۔ امریکہ کو یہ بھی یاد آیا کہ سعودی عرب یمن کے لوگوں پر حملے کر رہا ہے۔ اب امریکی سینیٹر کہنے لگے ہیں کہ یمن یدھ اور امریکہ میں پیٹرول پمپوں پر امریکی کرداتاؤں کے پیسوں کی لوٹ کا خمیازہ تو سعودی عرب کو ضرور بھگتنا پڑے گا۔ ان برسوں میں سعودی عرب یمن کے عام ناگرکوں کا لگاتار نرسنہار کرتا رہا اور اس کے لیے اس نے امریکیوں سے خریدے گئے 64 ارب ڈالر کے ہتھیاروں پر بھروسہ کیا۔ امریکہ نے سعودی عرب کو ہتھیار بیچنے کے لیے مانوادھیکار سہیت اپنے سارے اصول طاق پر رکھ دیے اور بڑی بے شرمی اور ڈھٹائی سے سعودی عرب کو ہتھیار بیچتا رہا۔ سعودی عرب کو بھی اس بات کا بخوبی اندازہ تھا کہ امریکہ کو جب تک پیسے ملتے رہیں گے اور اس کی ہتھیار کمپنیوں کی جیبیں بھرتی رہیں گی، اس سمے تک امریکہ کو نہ یمن کی یاد آئے گی، نہ یمن کی جنتا کی یاد ستائے گی اور نہ مانوادھیکاروں کے اصولوں کی کوئی فکر ہوگی۔ ظاہر ہے سعودی عرب کو اس کا تو اندازہ بہت پہلے سے ہے، کیونکہ بہت ساری سازشوں میں امریکہ اور سعودی عرب ایک دوسرے کی مدد کرتے رہے ہیں اور ایک دوسرے کا ہاتھ بٹاتے رہے ہیں۔ دوسری مہتوپورن بات یہ ہے کہ سعودی عرب کو اب یہ اندازہ ہونے لگا ہے کہ امریکہ کی طاقت کافی کم ہو چکی ہے اور دنیا میں امریکہ اپنی دھوس جمانے کی پوزیشن میں اب نہیں رہ گیا۔ یہ سوچ پنپنے کی ویسے تو بہت ساری وجہیں ہیں، لیکن ایک بڑی مہتوپورن وجہ افغانستان سے امریکہ کا باہر نکلنا اور یوکرین یدھ میں امریکہ کی استھتی ہے۔ نیو یارک سے آئی آر آئی بی کے لیے علی رجبی کی رپورٹ۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں پر سماپت ہوتا ہے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ اب پرستوت ہے امام جعفر صادق علیہ السلام اور پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے شبھ جنم دیوس پر ایک وشیش کاریکرم۔
دوستو، پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور ان کے پوتر حضرت امام جعفر صادق علیہ السلام کے شبھ جنم دیوس پر ایک وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ مریم مہر دادی اور احمد عباس کا سلام سویکار کیجیے۔
حضرت عیسیٰ مسیح کے جنم کے 570 سال بعد 17 ربیع الاول سن 1 عام الفیل کو دنیا میں وہ گھٹنا ہوئی جس نے پوری مانوتا کو نئی دشا دی اور ایک نئی منزل پر پہنچایا۔ اس دن اچانک یہ ہوا کہ پوجی جانے والی مورتیاں یا بت اوندھے منہ زمین پر گرے اور ٹوٹ گئے۔ سامانی بادشاہ کا محل جس کا نام تھا ایوان کسرا،
وہ لرزنے لگا اور اس کے 14 کنگرے ٹوٹ کر گر گئے۔ وہ جھیل جس کے پاس صدیوں سے اگنی پوجا کرنے والے جمع ہوا کرتے تھے سوکھ گئی، اور وہ دھرتی جہاں دور دور تک پانی کی ایک بوند نہیں تھی، ندیاں افان مار کر وہاں بہنے لگی۔ فارس کا اگنی کنڈ جو 1000 سال سے دہک رہا تھا اچانک بجھ گیا۔ اچانک حجاز سے ایک پرکاش نکلا جو ساری کائنات میں پھیل گیا۔ دنیا جگمگا اٹھی اور شیطان کی گھگھی بند گئی۔ جادوگروں کا جادو بے اثر ہو گیا، نکشتر شاستریوں کے اندازے غلط ہو گئے۔ اس دن کوئی بھی بادشاہ اپنے منہ سے ایک شبد نہ بول سکا۔ زمین کے ساتھ ہی آسمانوں پر بھی وچتر گھٹنائیں ہوئیں۔ اس دن آسمانوں کے فرشتوں سے لے کر زمین کے انسانوں، جانوروں، ونسپتیوں اور پتھروں تک سب نے اللہ کی تسبیح پڑھی، اس کا گڑگان کیا۔ ان حالات میں دھرتی پر سموچی مانوتا کے بے مثال رتن حضرت محمد کے قدم پڑے۔
سنت کے بڑے اتہاسکاروں کا کہنا ہے کہ پیغمبر اسلام نے 5 چیزوں کو اسلام کی بنیاد قرار دیا اور اسی بنیاد پر اسلام کی عمارت کھڑی کی۔ وہ 5 چیزیں ہیں: توحید، نبوت، نماز، زکوٰۃ، حج اور رمضان کا روزہ۔ وہیں مہان شیعہ دھرم گرو شیخ کلینی نے امام محمد باقر علیہ السلام کے حوالے سے لکھا ہے کہ اسلام کی بنیاد 5 چیزوں پر رکھی گئی ہے: نماز، زکوٰۃ، روزہ، حج اور ولایت، جبکہ ولایت کی فضیلت سب سے زیادہ ہے۔ زکوٰۃ ادا کرنا اور پیغمبر اسلام اور ان کے پوتر پریجنوں کا انوسرن کرنا وہ چیزیں ہیں جن کے بغیر کسی کا بھی دین سویکار نہیں کیا جائے گا۔
اللہ قرآن میں ایکتا کو ترقی اور آپسی پھوٹ کو پتن کا راستہ قرار دیتا ہے۔ ایکتا قرآن کی شکشاؤں میں مہتوپورن ہے۔ اللہ نے بار بار اس بات پر زور دیا ہے کہ ایکتا قائم کی جائے اور ایکتا کے ذریعے دین کی سیوا کی جائے۔ پیغمبر اسلام کا جیون دیکھا جائے تو انہوں نے بار بار ایکتا پر بل دیا اور ان سارے پہلوؤں کو نکار دیا جو پھوٹ اور بھید بھاؤ کا سبب بن سکتے ہیں۔ پیغمبر اسلام کی شکشا یہ تھی کہ کسی کو کسی پر کوئی شریشٹتا حاصل نہیں ہے۔ شریشٹتا کا ایک ہی پیمانہ اور کسوٹی ہے، اور وہ ہے صدکرم تتھا ایمان۔ پیغمبر اسلام کا مسلمانوں کو نردیش ہے کہ آپس میں نہ جھگڑو، جو لوگ تم سے پہلے تھے وہ وواد اور مت بھید میں پڑ کر مٹ گئے۔ اس لیے جو بھی اسلام کو ماننے والا یہ چاہتا ہے کہ اسلام کا نام روشن رہے، اسے چاہیے کہ آپس میں ایکتا بنائے رکھنے کی کوشش کرے۔ ایکتا پر اتنا زیادہ زور ہے کہ پیغمبر اسلام ایک جگہ کہتے ہیں کہ جو ایکتا کو نقصان پہنچائے وہ اسلام سے خارج ہو جاتا ہے۔
دوستو، ہم پیغمبر اسلام کے شبھ جنم دیوس کے اپلکش میں بدھائی پرستت کرتے ہیں اور ساتھ ہی ان کے پوتر حضرت امام جعفر صادق علیہ السلام کے شبھ جنم دیوس کی بھی بدھائی دیتے ہوئے ان کے جیون پر بھی ایک نظر ڈالتے ہیں۔
امام جعفر صادق علیہ السلام کا جنم 17 ربیع الاول کو، یعنی اسی دن ہوا جس دن پیغمبر اسلام نے اس دنیا میں قدم رکھے۔ امام جعفر صادق علیہ السلام 83 ہجری قمری برابر 702 عیسوی میں مدینہ نگر میں جنمے اور اپنے پتا امام محمد باقر علیہ السلام کی شہادت کے بعد اسلامی جگت کا آدھیاتمک و دھارمک نیتریتو سنبھالا۔ اس سمے ان کی عمر 31 سال تھی۔ امام جعفر صادق علیہ السلام نے 34 سال تک بڑی اتھل پتھل کے حالات میں امام کی حیثیت سے اپنے دائتوں کا نرواہ کیا۔
اس زمانے میں بنی امیہ ونش نے 41 ہجری قمری سے 132 ہجری قمری تک شاسن کیا۔ اس سمے دنیا کے ادھکتم بھاگ پر اس ونش کی حکومت رہی۔ دنیا کے کونے کونے میں بنی امیہ کے شاسک اپنی طاقت کی نمائش کر رہے تھے۔ اس بیچ اسلامی دنیا کے بھیتر بڑی اتھل پتھل رہی اور سرکاری خزانہ بنی امیہ کے سدسیوں کے بیچ خوب بڑھتا رہا۔ نتیجہ یہ ہوا کہ عام لوگوں کے بیچ غریبی بڑھتی گئی، بھید بھاؤ عام ہو گیا اور عام جنتا بڑی پیڑا جھیلنے پر مجبور تھی۔ دھرم گرو، وچارک اور ودوان جو اسہایا جنتا کے لیے سہارا بنتے ہیں، وہ دربار سے جڑ گئے تھے یا دربار سے اتنے ڈرے تھے کہ بالکل الگ تھلگ رہنا پسند کرتے تھے۔ عجیب و غریب وچار دھاراؤں کے ساتھ نئے نئے مت اور سمودائے بن رہے تھے۔ مسلمان نئے نئے علاقوں کو جیت رہے تھے اور ان کا اسلامی جگت میں ولے ہو رہا تھا، اور ان علاقوں میں پہلے سے موجود وچار دھارائیں الگ الگ روپ میں ابھر رہی تھیں۔ نتیجے میں سماجک اور راجنیتک حالات بہت تناؤ پورن ہو گئے تھے۔ ان حالات میں ضروری ہو گیا تھا کہ امامت کا سورج گھنے بادلوں کے پیچھے سے جگمگائے اور مسلم امت کو صحیح راستہ دکھائے۔ ان حالات میں امام جعفر صادق علیہ السلام نے واستوک اسلام کی شکشاؤں کو عام جن مانس تک پہنچانے کی ذمہ داری سنبھالی اور بھرامک وچاروں یا پھیر بدل کر کے اسلام کے نام پر پیش کیے جانے والے وچاروں کی اور سے لوگوں کو سترک کیا۔
امام جعفر صادق علیہ السلام اپنے اچھے اخلاق اور عصیم و اتھاہ گیان کے ساتھ سماج میں موجود تھے اور ستیہ و گیان کی پیاس رکھنے والوں کی پیاس بجھا رہے تھے۔ اس کے نتیجے میں اسلام اور پیغمبر اسلام کی شکشاؤں کے بارے میں پھیلائی جانے والی افواہیں بے اثر ہو جاتی تھیں۔ امام جعفر صادق علیہ السلام نے گیان کی سبھاؤں کا آیوجن کرنا شروع کر دیا، جس کے دروازے سب کے لیے کھلے تھے، ان میں کوئی بھی بھاگ لے سکتا تھا، یہاں تک کہ ناستک وچار کے لوگ بھی ان سبھاؤں میں جاتے تھے۔ اس طرح امام جعفر صادق علیہ السلام نے 4000 سے ادھک ششیوں کو گیان اور شسٹاچار سے سوشوبھت کیا۔ ان ششیوں دوارا لکھی گئی کتابوں کی سنکھیا 400,000 سے بھی زیادہ ہے۔ امام جعفر صادق علیہ السلام کی گیان سبھاؤں میں بہت سی وہ ہستیاں بھی شامل ہوتی تھیں جو الگ الگ سنی متوں کی سنستھاپک مانی جاتی ہیں۔ ان میں ابو حنیفہ کا نام لیا جا سکتا ہے، جن کے نام سے حنفی مسلک ہے۔ امام جعفر صادق علیہ السلام کی گیان سبھاؤں میں انہوں نے 2 سال شرکت کی اور ان کا کہنا ہے کہ اگر میری زندگی میں یہ 2 سال نہ ہوتے تو میں تباہ ہو گیا ہوتا۔ اسی طرح مالک ابن انس ہیں، جن کے نام سے مالکی مسلک ہے۔ وہ کہتے ہیں کہ میں کچھ مدت تک امام جعفر صادق علیہ السلام کی سیوا میں حاضر ہوتا رہا۔ گیان، عبادت اور فضیلت کے پہلو سے میری نظر میں کوئی دوسرا انسان ان کے برابر نہیں۔ یہ بات تہذیب التہذیب کتاب کی دوسری جلد میں پیج نمبر 104 پر ہے۔
امام جعفر صادق علیہ السلام کا بحث کا انداز بالکل الگ طرح کا تھا۔ وہ اپنی بحث سے لوگوں کو ایک جٹ کرتے تھے، کبھی پھوٹ اور وواد نہیں پیدا ہونے دیتے تھے۔ قرآن کے نردیش کے انوسار وہ بہترین بحث کرتے تھے۔ امام جعفر صادق علیہ السلام کے ایک مشہور شش تھے مفضل۔ وہ ابن ابیل اوجا نام کے ویکتی کے غلط عقیدے اور غلط بیانوں کی وجہ سے ناراض ہو گئے اور اس سے کہا کہ ہے اللہ کے دشمن، ابن ابیل اوجا ایک ناستک ویکتی تھا۔ اس نے کہا کہ اگر تم عقیدے اور ایمان کے شاستری ہو تب تو میں تم سے بحث کروں گا، اور اگر نہیں ہو تو نہیں کروں گا، لیکن اگر تم امام جعفر صادق علیہ السلام کے شش ہو تو میں یہ کہنا چاہتا ہوں کہ وہ تو اس انداز سے بات نہیں کرتے اور ان کے ترک بھی تمہاری طرح نہیں ہوتے۔ وہ پہلے ہماری بات پوری طرح سنتے ہیں، ہمارا ترک سنتے ہیں، یہاں تک کہ ہمیں یہ محسوس ہونے لگتا ہے کہ امام جعفر صادق علیہ السلام ہماری بات سے سہمت ہو گئے ہیں۔ تب اس کے بعد وہ اپنی بات شروع کرتے ہیں اور بہت سنکشپ میں بہترین جواب دے دیتے ہیں۔
امام جعفر صادق علیہ السلام کے اس گیان اور جاگرکتا پرسار کرنے والے آندولن سے پوری اسلامی دنیا میں ایک نیا ماحول تیار ہونے لگا۔ ودوان اور گیانی اسی طرح عام لوگ بہت تیزی سے امام جعفر صادق علیہ السلام کے گرد جمع ہونے لگے۔ اس بیچ امام جعفر صادق علیہ السلام نے اپنے شردھالوں اور ششیوں کو یہ بھی نردیش دیا کہ ظالم حکومت سے کسی طرح کا سہیوگ نہ کریں۔ عباسی ونش کے شاسک منصور دوانیقی نے بڑی کوشش کی کہ امام جعفر صادق علیہ السلام کے گیان اور ششٹاچار کی پیٹھ کو کم کرے، مگر اس کی کوششوں کا الٹا نتیجہ نکلتا تھا اور امام کی لوک پریتا تیزی سے بڑھتی جاتی تھی۔ امام جعفر صادق علیہ السلام کے جیون کے آخری 10 سال اسی عباسی خلیفہ کے دور میں گزرے اور اسی شاسک نے امام جعفر صادق علیہ السلام کو شہید کیا۔ منصور نے کئی بار امام جعفر صادق علیہ السلام کو اپنے دربار میں بلایا اور انہیں دوشی ثابت کرنے کی بڑی کوشش کی، مگر پھر مجبور ہو کر انہیں مدینہ واپس جانے کی انمتی دی۔ امام کو منصور کے دربار میں جانا پسند نہیں تھا اور وہ دربار میں جانے سے بچتے تھے۔ ایک دن منصور نے پوچھا کہ دوسروں کی طرح آپ بھی مجھ سے ملنے کیوں نہیں آتے؟ امام نے جواب دیا کہ میں نے کوئی ایسا کام نہیں کیا جس کی وجہ سے میں تجھ سے ڈروں، اور اگر آخرت کی بات ہے تو کوئی بھی چیز ایسی نہیں ہے جس کی میں تجھ سے امید رکھوں۔ شوتاؤ، پیغمبر اسلام کے شبھ جنم دیوس اور ان کے پوتر امام جعفر صادق علیہ السلام کے شبھ جنم دیوس کی ہم آپ کو ایک بار پھر بدھائی پرستت کرتے ہیں۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ اب پرستت ہے اگلا کاریکرم آج کی بات۔
آج کی بات دوستو، کارکرم آج کی بات میں آپ کا سواگت ہے۔ رویش زیدی کا سلام سویکار کیجیے۔ آج کے کارکرم میں ہم مسلمانوں کے خلاف زہر اگلتے بی جے پی نیتاؤں اور بے لگام ہندو سنگھٹنوں کے بارے میں چرچا کریں گے، ہمارے ساتھ بنے رہیں۔ دوستو، بھارت ایک ایسا مہان اور خوبصورت دیش ہے کہ جہاں سینکڑوں سال سے دنیا کے ہر دھرم کے لوگ ایکتا اور ایکجٹتا کے ساتھ رہتے چلے آ رہے ہیں۔ پوری دنیا میں بھارت کی اگر کسی بات کی سب سے زیادہ تعریف ہوتی ہے تو وہ یہی ہے کہ ایک ایسا دیش جہاں ہر دھرم کے لوگ آپس میں پیار محبت کے ساتھ رہتے ہیں۔ وشو بھر میں بھارت کے پرتی آکرشن کا کیندر بھی اس دیش کی انیکتا میں ایکتا ہے، لیکن ادھر کچھ ورشوں میں کسی کی بھارت کو نظر لگ گئی ہے۔ اب اس دیش میں ऐसी कट्टर मानसिकता के लोग फल फूल रहे हैं जो भारत की गंगा जमुनी संस्कृति के दुश्मन हैं। देश की एकता के दुश्मनों में सबसे बड़ी संख्या भारतीय जनता पार्टी के नेताओं और कट्टरपंथी हिंदू संगठनों की है। इस बीच कट्टरपंथी हिंदू संगठन आरएसएस के प्रमुख मोहन भागवत ने जहां एक बार फिर जनसंख्या के मुद्दे को लेकर मुसलमानों पर निशाना साधा है।
संख्या का विचार दोनों रूप से हो सकता है, वो एक साधन भी है और एक परिस्थिति में विचार करता है तो एक बात लगती है, दूसरे परिस्थिति में विचार करता है दूसरी बात लगती है। चीन की इतनी ज्यादा जनसंख्या थी, उनको बोझ लगने लगा, उन्होंने एक परिवार में एक संतान और बाद में नहीं संतान ऐसी नीति अपनाई। बड़े कड़े प्रयास से उन्होंने उसको लागू किया। हुकुमशाह है, वहां डिक्टेटरशिप है, यशस्वी हो गए। जनसंख्या का असंतुलन हुआ तो 50 साल पहले उसके गंभीर परिणामों को हमने भुगता। जनसंख्या में पंथ संप्रदाय के प्रमाण में अंतर आने से नए देश बन गए।
वहीं उनसे दो हाथ आगे निकलते हुए भारतीय जनता पार्टी के दिल्ली के सांसद परेश वर्मा ने तो मुसलमानों के बहिष्कार की अपील तक कर डाली।
जहां जहां ये आपको दिखाई दे, मैं कहता हूं अगर इनका दिमाग ठीक करना है, इनकी तबीयत ठीक करनी है तो एक ही इलाज है, वो है संपूर्ण बहिष्कार। आप इस बात से सहमत हो? हाथ खड़ा करके बोलो सहमत हो। और मेरे साथ बोलो, हम इनका संपूर्ण बहिष्कार करेंगे। हम इनके दुकान रेडियो से कोई सामान नहीं खरीदेंगे। हम इनको कोई मजदूरी नहीं देंगे। आप एक काम कर लेना बस, ये इनका इलाज है।
इसी तरह बीजेपी के पूर्व विधायक संगीत सोम ने तो हथियार उठाने तक की बात कह डाली।
ये समाज के युवा ने इस देश को अपने खूनों से सींचा है, अपनी बलि दी है, लड़ते लड़ते शहीद हो गए हैं। कभी मुड़कर नहीं देखा, अपनी मां को भी नहीं बताया कि मैं लड़ाई लड़ने जा रहा हूं देश के लिए। हजारों लाखों राजपूत युवाओं ने इस देश की आजादी के लिए संघर्ष किया है, इस देश को आजाद कराने के लिए अपनी बलि दी है। इस देश को इस तरीके से बढ़ती हुई जनसंख्या को रोकना पड़ेगा, और अगर नहीं रुके तो मैं फिर एक बार कह रहा हूँ, इस प्रश्न की जरूरत फिर से पड़ेगी दोस्तों।
अब यहाँ सवाल ये उठता है कि भारत में जहाँ एक ओर कथित और झूठे आरोपों की वजह से पत्रकारों और अल्पसंख्यक समुदाय के लोगों को महीनों और वर्षों जेलों में रहना पड़ता है, वहीं दूसरी ओर खुलेआम एक समुदाय के खिलाफ कार्यक्रमों का आयोजन होता है और इस्लाम धर्म की सम्मानित हस्तियों पर अपमानजनक टिप्पणी की जाती है, और केवल इतना ही नहीं बल्कि केवल शक की बुनियाद पर मुसलमानों की लिंचिंग तक कर दी जाती है। लेकिन उसके बावजूद ऐसे कट्टरपंथी नेताओं, संगठनों और व्यक्तियों के खिलाफ कोई कार्रवाई नहीं होती, ऐसा क्यों है? इस सवाल के जवाब में दिल्ली विश्वविद्यालय के प्रोफेसर एवं वरिष्ठ राजनीतिक टीकाकार अपूर्वा नंद झा का कहना है।
अगर मैं 1947 के महात्मा गांधी के शब्दों का इस्तेमाल करूं, और ये महात्मा गांधी के शब्द हैं, कि ऐसा लगता है कि भारत में गुंडा राज कायम हो गया है, गुंडों का राज है, और उनसे उनके मित्र राजगोपालाचारी ने जब वे उपवास पर गए थे कलकत्ते में, पूछा था कि क्या गुंडों के खिलाफ आप उपवास करेंगे तो गुंडों पर कोई असर पड़ेगा। और गांधी ने यह कहा था कि दरअसल गुंडा हम उन्हें बना रहे हैं, और मैं जानता हूं कि गुंडों पर मेरे उपवास का असर नहीं पड़ेगा, लेकिन जो उन्हें गुंडा बना रहे हैं मैं उनके दिल को छूने की कोशिश कर रहा हूं। तो उस वक्त जो हुआ हो 1947 में कलकत्ते में, फिर दिल्ली में, वो अलग है, लेकिन अभी जो हो रहा है उसमें न तो गुंडों को और न गुंडा बनाने वालों कहने वाला कोई भी मौजूद है। और गुंडे सिर्फ वो नहीं हैं जो तलवारें लेकर घूमते हुए दिखलाई पड़ रहे हैं, बल्कि जो पुलिस कर रही है और जो प्रशासन कर रहा है, अगर आप उसे कानून की धज्जी उड़ाना नहीं कहेंगे तो और क्या कहेंगे। यानी आप मौके पर यह तय कर देते हैं कि कौन अभियुक्त है, मौके पर ही आप फैसला कर देते हैं, मौके पर ही आप सजा तय कर देते। तो यह बहुत स्पष्ट है कि हमारे पास इससे हल्का कोई शब्द नहीं है। यह गांधी के द्वारा इस्तेमाल किया गया शब्द है कि भारत में 1947 की उस अराजकता के बाद हम 70 वर्ष के बाद आजादी के 75वें साल में उस गुंडा राज को पूरी तरह से काबिज होते हुए देख रहे हैं। यह हिंसा का राज है और इसमें जो सबसे ज्यादा दुखद और चिंता की बात है वो ये कि राज्य की पूरा तंत्र इस हिंसा में शामिल हो गया है।
दोस्तों आप सुन रहे हैं कार्यक्रम आज की बात। इस कार्यक्रम में हम हर गुरुवार को चर्चा करते हैं भारत के महत्वपूर्ण विषयों पर। कार्यक्रम आज की बात
इसी तरह जब लखनऊ विश्वविद्यालय के प्रोफेसर रवि कांत से ये मालूम किया गया कि जिस तरह से सड़कों पर और सार्वजनिक स्थानों पर हथियारों का प्रदर्शन किया जा रहा है, क्या इसका भारतीय या फिर धार्मिक संस्कृति से कोई संबंध है, तो उन्होंने इसके जवाब में कहा,
ये एक कतई पारंपरिक नहीं है और इस तरह से प्रदर्शन नहीं होते थे। हाँ, क्षत्रिय परिवारों में शस्त्र पूजन होता रहा होगा, मुझे उसकी जानकारी नहीं है, लेकिन वो घरों तक सीमित रहा होगा। इस तरह से खुले में प्रदर्शन तो कभी नहीं हुआ, और खुले में प्रदर्शन भी जिस तरह से हो रहा है, अब आप पिछले कुछ दृश्यों को याद करिए, रामनवमी का जुलूस, हनुमान जयंती का जुलूस, वो कहाँ जा रहा है? वो मस्जिदों के सामने वहां ढोल नगाड़े बज रहे हैं और उसी में से कोई एक उपद्रवी चढ़ करके मस्जिद पर कोई झंडा लगा रहा है, वहां नारेबाजी हो रही है, वहां हिंसक उत्तेजक नारेबाजी हो रही है, दूसरे के धर्मों पर फप्तियां कसी जा रही है। ये क्या है? ये प्रदर्शन है? ये कोई प्रदर्शन नहीं, ये दरअसल अपने उस ताकत का इजहार है और दूसरे को, मैं दूसरे कह रहा हूँ, वो मुझे नहीं कहना चाहे, लेकिन मैं उनके नजरिए से कह रहा हूँ कि उस समुदाय को आपको डराना है, धमकाना है और उसको बिल्कुल जमींदोज कर देना है, ये उसके लिए प्रदर्शन हो रहे हैं। ये प्रदर्शन कोई देशभक्ति नहीं है, न धर्म की भक्ति है, न धर्म का प्रदर्शन है, ये खुले तौर पर धमकी है, ये धमकी का प्रदर्शन है कि अगर आप अपने हक की बात करते हो, मेरे अनुसार अगर नहीं रहते हो, असहमत होते हो, तो फिर आपके लिए ये है।
यहाँ ये भी सवाल उठता है कि क्या समाज के एक बड़े वर्ग का अपराधीकरण हो रहा है, क्योंकि ऐसा देखा जा रहा है कि नेताओं के भड़काऊ बयानों और कट्टरपंथी संगठनों को सरकार की ओर से मिली खुली छूट की वजह से आम लोग अपराध अंजाम देने के लिए प्रोत्साहित हो रहे हैं। इस बात में कोई शक नहीं है कि इस समय जहां जहां भारतीय जनता पार्टी की सरकार है, वहां वहां हिंसा एक पैटर्न बनती जा रही है। जब भी किसी कट्टरपंथी हिंदू संगठन का दिल करता है, वो कहीं भी किसी भी इमारत में घुस जाता है और वहां पूजा करने के साथ साथ मारपीट भी करता है। क्या ये भारत की एकता को चोट पहुँचाना नहीं है? क्या ये कार्य देश की बुनियाद को कमजोर करने वाले नहीं है? इस सवालों के जवाब में वरिष्ठ टीकाकार आनंद कुमार कहते हैं,
मैं तो भारतीय समाज और संस्कृति के विद्यार्थी के रूप में देख रहा हूं कि इसकी जो बुनियाद है उसको उखाड़ने का काम हो रहा है। जो काम 1946-47 में नहीं हो पाया, जिसमें अंग्रेज शामिल था, मुस्लिम लीग शामिल थी, हिंदू महासभा शामिल थी, और उसके बावजूद जो राष्ट्रीय आंदोलन का एक आदर्श था और एकता की जो एक प्रतिबद्धता थी, कसम थी, और इसमें गांधी ने अपनी जान की ही बाजी लगा दी। आज चौतरफा जहां पर भारतीय जनता पार्टी की सरकार है, वहां तो नफरत की खेती पूरी तरह से लहला रही है, और उसमें फिर पुलिस और गुंडों का फासला खत्म हो गया। ये पुलिस की ट्रेनिंग है कि आपने किसी को अपराधी पकड़ा और उसके बाद फिर आपने 1,000-2,000-100-200 लोगों के सामने अपनी दबंगई दिखाई अपनी लाठी से। आप भारतीय कानून की, भारतीय संविधान की रक्षा के लिए बनाए गए प्रशिक्षित नागरिक हैं, उसकी भारत सरकार हमारे आप जैसे लोगों से पैसा लेके तनख्वाह देती है और उस तनख्वाह का यही मुआवजा आप दे रहे हैं। तो पुलिस जब गुंडागर्दी करने लगे, दबंगई करने लगे, और उसके पीछे जिला अधिकारियों का हाथ होगा, विधायक सांसद का हाथ होगा, और फिर हुकूमत का तो आशीर्वाद रहेगा ही, तो दिन दुनी रात चौगनी कमाई बढ़ेगी, उनके औकात बढ़ेगी। हर देश में समाज का एक छोटा हिस्सा गुंडागर्दी करता है, वो समाज के कानूनों को तोड़ने पर उतारू रहता है, लेकिन उस देश के बाकी लोग मिल करके ऐसे अपराधी तत्वों को सजा देते हैं जिसे बाकी लोगों के लिए सबक बनता है कि कानून की इज्जत, कानून सबसे ऊपर, और इंसानियत का तकाजा है कि कानून का राज रहे। जब कोई सरकार कानून का राज तोड़ने लगती है, चाहे वो वोट बैंक की तलाश में हो, चाहे अपने विचारधारा के कारण हो, तो धीरे धीरे वो सरकार अपनी ही बुनियाद को कमजोर कर।
कुल मिलाकर आजकल भारत में आए दिन ऐसे दृश्य देखने को मिल रहे हैं कि जैसी तस्वीर हम अफगानिस्तान में तालिबान द्वारा और सीरिया एवं इराक में दाइश द्वारा अंजाम दिए जाने वाले इंसानियत को शर्मसार कर देने वाले कार्यों की देखते थे, धीरे धीरे भारत की सुंदर तस्वीर को कट्टरवाद के काले रंग से रंगा जा रहा है। जबकि पूरे विश्व में भारत एक ऐसा महान और सबसे बड़े प्रजातांत्रिक देश के रूप में जाना जाता है कि जहां बहुत ही अच्छे स्वभाव के लोग होते हैं, और भारत में अनेकता में एकता देखने को मिलती है। गंगा जमुनी तहजीब के लिए भारत विश्व भर में प्रसिद्ध है, इसीलिए तो अल्लामा इकबाल ने कहा था कि सारे जहां से अच्छा हिंदुस्तान हमारा। लेकिन क्या ये सब अब एक सपना बनता जा रहा है, या ये कि भारत को किसी की नजर लग गई है? इस आशा के साथ के भविष्य में एक बार फिर हमें भारत की वही प्यारी तस्वीर देखने को मिले, अब हमें अनुमति दीजिए।
श्रोताओ, ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। तो इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाज़त दीजिए। खुदा हाफिज़।